नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईंलाई साथी टेकमान साक्यसँगै सजना तिमल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
आज 2077 साल कार्तिक 2 गते आइतबार आश्विन शुक्ल दुर्गा पक्ष द्वितीय तिथि सन् 2020 अक्टोबर 18 तारीख।
काया कैरनको साथमा करेन्ट मसला र करेन्ट चिया
स्वादको झट्का।
काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
धेरै ओहोर दोहोरले दशैंमा देशभर कोरोना फैलने विज्ञको चेतावनी, बस र साना गाडीमा कुचिएर यात्रा गर्दा भाइरस विस्तार हुने।
सरकारी उच्च पदस्थकै व्यवहारले सबैभन्दा धेरै दण्डहीनता बढेको निष्कर्ष। मानव अधिकार उल्लंघन गर्नेको सूची सार्वजनिक भएसँगै सरकार थप दबावमा।
दबाव चाहिँ पर्छ सरकारलाई, आन्तरिक दबाव पनि पर्दछ, अन्तर्राष्ट्रिय स्तरबाट पनि मानव अधिकार कर्मीहरूको दबाव, युएनको दबाव, यी चाहिँ पर्न सक्ने सम्भावना देखिन्छ।
निजी विद्यालय र अभिभावक बीचको शुल्क विवाद चर्कियो। मनलाग्दो शुल्क मागेको गुनासा र उजुरी पालिकादेखि राष्ट्रपति कार्यालयसम्म पुग्यो।
अर्मेनिया र अजरबैजान बीच फेरि मानवीय युद्ध विरामको सहमति आधा रातदेखि लागू।
र आईपीएलमा दिल्ली शीर्ष स्थानमा उक्लियो, चेन्नई 5 विकेटले पराजित।
वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारहरूका लागि सूचना।
निशुल्क उद्धारको मापदण्ड पूरा गरेका कामदारले उद्धारका लागि नेपाली दूतावासमा र निशुल्क उद्धारको मापदण्ड पूरा गरेका तर आफ्नै खर्चमा स्वदेश आएका कामदारले हवाई टिकटको रकम फिर्ता पाउनका लागि वैदेशिक रोजगार विभागमा निवेदन दिनु पर्दछ।
वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका तथा करार बमोजिम तलब सुविधा नपाएका कामदारहरूले निशुल्क कानूनी सहयोगका लागि र उद्धार सम्बन्धी जानकारी लिन पिपुल फोरममा सम्पर्क गर्नुहोला।
पिपुल फोरमद्वारा सञ्चालित निशुल्क कानूनी सहायता कार्यक्रम।
फोन नम्बर 01-44-23-973-47-2-26।
जहिले बिहान यो बाइक स्टार्ट गर्न किन यति हम्मे पर्छ?
के भयो?
मेरो बाइक नि बिहान स्टार्ट गर्ने गाह्रो, पेट्रोल पनि धेरै खाने।
त्यही भएर यामाहा फ्युल इन्जेक्टेड इन्जिन भएको बाइक वा स्कुटरमा अपग्रेड गर भनेको मान्या होइन।
मेरो यामाहा स्टार्ट सजिलै, माइलेज गजबै, कार्बोरेटर छाडौ, एफआई चढौ।
यो दशैं तिहारमा राइड एफआई, कार्बोरेटर छाडौ र चढौ एफआई, माइलेज धेरै, मर्मत खर्च थोरै, मौसम चाहे जस्तै होस् स्टार्ट सजिलै, नयाँ युगको नयाँ प्रविधि यामाहा एफआई।
यो दशैं तिहार यामाहा एफआई बाइक चढ्नुहोस्, साथमा कुनै पनि यामाहा मोडलको खरिदमा पाउनुहोस् इन्स्ट्यान्ट रु 8,000 सम्मको छुट, सरल फाइनान्स, 0% ब्याज दर र 10% डाउन पेमेन्टका साथै एक्सचेन्ज एन्ड अपग्रेड योजनामा बजार मूल्य भन्दा रु 15,000 बढी मूल्याङ्कन। दिस दशैं तिहार कार्बोरेटर छाडौ, एफआई चढौ, शर्तहरू लागू हुनेछन्।
यस यामाहा।
थोरै बचत धेरै कायदा, बिमाका सन् फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामसाहपथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
पशु क्वारेन्टाइन कार्यालय वीरगंजको अत्यन्त जरुरी सूचना।
यात्रुवाहक सवारी साधन तथा सोको छत वा डिक्कीमा पशु पंक्षी ढुवानी गर्न पशु ढुवानी मापदण्ड तथा पशु कल्याण निर्देशिकाको विपरीत कार्य हुने भएको अवगत गराउँदै बडा दशैं तथा तिहार नजिकिँदै गर्दा फाटफुट रूपमा पशु पंक्षी यात्रुवाहक सवारी साधनबाट ढुवानी गर्ने प्रचलन भएको हुँदा सो कार्य पनि मापदण्ड तथा निर्देशिका विपरीत भएकोले त्यस्ता कार्य नगर्नु नगराउनु हुन सम्पूर्ण सरोकारवालाहरूलाई सूचित गरिन्छ।
त्यस्ता गैर कानूनी कार्य गरेको भेटिएमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 अनुसार कार्यवाही हुने बेहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ।
बडा दशैं शुभ, दीपावली, नेपाल सम्वत र छठको मंगलमय शुभकामना।
लाइफरको जुनै पनि घराइसी सामग्रीको खरिदमा पाउनुहोस् लक्की ड्रप कुपनमा लाइफर वासिङ मेसिन, माइक्रोवेभ ओभन र ब्लोअर,
साथै 5 लक्की भाग्यशाली विजेतालाई इलेक्ट्रिक केटली।
अब लाइफरलाई काम, घरमा आरामै आराम।
काया कैरनमा अब खबरको सिलसिला। विज्ञहरूले दशैंमा अत्यधिक आवतजावत हुने भएकाले काठमाडौँ उपत्यकाबाट कोविड 19 संक्रमण देशभरि नै फैलन सक्ने चेतावनी दिएका छन्। बस र साना गाड़ीमा कोचिएर यात्रा गर्ने भएकाले भाइरसको विस्तार धेरै हुने सम्भावना रहेको उनीहरूले बताएका हुन्। त्यसैले स्वास्थ्य सावधानी अपनाएर दशैंमा यात्रा गर्न विज्ञहरूले सुझाव दिएका छन्। दशैं तिहार मान्न काठमाडौँ छाड्नेहरूको संख्या बढ्दो छ। त्रिवी शिक्षण अस्पतालका कोविड व्यवस्थापक समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डाक्टर सन्त कुमार दासले भन्नुभयो, यसरी उपत्यका बाहिरका गाउँ र शहरमा कोविड भाइरस पुग्छ। हटस्पटको रूपमा देखिएका उपत्यकाबाट घर जानेहरूबाटै संक्रमण नदेखिएका नयाँ ठाउँमा द्रुत गतिले संक्रमण सर्ने देखिन्छ। उहाँले खास गरी रात्रि बसमा झ्यालढोका बन्द हुने भएकाले हावा ओहोर दोहोर नहुँदा संक्रमणको विस्तार सजिलै हुने बताउनुभयो। अझ रात्रि बसमा सुत्दा मास्क नलाएर एसी बस भए झन बढ़ी संक्रमणको सम्भावना हुने उहाँको भनाइ छ। माइक्रो बस लगायत साना गाड़ीहरूमा समूहमा टाढा टाढाको यात्रा गर्नु संक्रमणको दृष्टिकोणले झन जोखिमपूर्ण भएको डाक्टर दासले बताउनु भएको छ। दशैं मनाउन घर जाँदा काठमाडौँ उपत्यकामा स्वाभाविक जनसंख्या घट्ने भएकाले संक्रमणको विस्तारमा केही कमी हुन सक्ने सम्भावना भए पनि फेरि तिहारपछि संक्रमणको दोस्रो लहर आउने विज्ञहरूको विश्लेषण छ। जाडोमा उपत्यकामा झ्यालढोका थुनेर एउटै कोठामा बस्ने सुत्ने आदि गर्दा संक्रमणको विस्तारमा झन सघाउने उनीहरूले बताएका हुन्। चाडपर्वको समय र चिसोमा संक्रमण बढ़ने खतरा भएकाले आउँदो तीन चार महिना नेपालीहरूले थप स्वास्थ्य सजगता अप्नाउनु पर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। यसैबीच आइसोलेशनबाट संक्रमितहरूले सन्देश दिएका छन्, जहाँ हुनुहुन्छ त्यहीबाट दशैं मनाऊ भनेर। यसैबीच आफन्तले कोरोना संक्रमित व्यक्ति को सब व्यवस्थापन गर्न पाउने भएका छन्। होम आइसोलेशनमा बसेका संक्रमितको ज्यान गएमा सबलाई आफन्तले नै पीपीई लगाएर पोका पारेर ब्यागमा राख्नुपर्ने हुन्छ। परिवारका सदस्यले अनुहार हेर्न चाहेमा ब्यागमा राख्नु अघि 2 मिटर परबाट हेर्न पाउने भएका खबर आज कान्तिपुर दैनिकले छापेको छ। यसैबीच कोरोनाले उत्पन्न गरेको अवस्थाका कारण कुष्ठरोग उपचारमा समस्या भइरहेको छ। कुष्ठरोग लागेका व्यक्तिलाई नियमित औषधि खानुपर्ने हुन्छ। कोरोनाका कारण यातायातमा पूर्ण रूपमा बन्द हुँदा कतिपय बिरामीले नियमित औषधि खान पाएनन्। कतिपय जटिल अवस्थामा पुगेका बिरामी समस्या सामना गरेर बसिरहे। नेपालमा सन् 2010 कुष्ठरोग निर्मूलीकरण भएको घोषणा गरिए पनि प्रत्येक वर्ष 3,000 भन्दा धेरै नयाँ संक्रमित देखिएका छन्। कुष्ठरोगीलाई झन कष्ट शीर्षकमा गोर्खापत्र दैनिकले खबर छापेको छ।
कोरोना भाइरसको संक्रमणका कारण भौतिक रूपमा विद्यालयमा उपस्थित भएर अध्ययन गर्न नपाएका विद्यार्थीबाट असुल गरेको शुल्कको विषयमा निजी विद्यालय र अभिभावक बीच विवाद चर्किएको छ। केही निजी विद्यालयले मनलाग्दी शुल्क मागेको गुनासा तथा उजुरी पालिका शिक्षा विभागदेखि सीडीओ कार्यालय, शिक्षा मन्त्रालयदेखि राष्ट्रपति कार्यालयसम्म पुगेको छ। अघिल्ला वर्षभन्दा बढ़ी शुल्क लिएको कतिपय विद्यालयमा शिक्षण शुल्क बाहेक अनावश्यक शुल्क मागेको भन्दै काठमाडौँका केही नाम चलेका महँगा निजी विद्यालय संचालक र अभिभावक बीच विवाद सर्किएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोविड 19 को समयमा सञ्चालन भएका अनलाइन कक्षाको शुल्क निर्धारणको बाटो नदेखाएपछि विभाग पेचिलो बन्दै गएको छ। विद्यार्थी सिकाई सहजीकरण निर्देशिका जारी गरेको शिक्षा मन्त्रालयले शुल्क निर्धारण पालिकाले गर्ने जनाएको छ। विद्यालय तहको शिक्षाको अधिकारी पालिकाको भए पनि अधिकांश पालिकाले शुल्क निर्धारण गरेका छैनन्, जसका कारण अभिभावक र निजी विद्यालयबीच विवाद चर्किएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा भने विद्यालयमा पुगेर कक्षा सञ्चालन नभएकाले होस्टेल गाड़ी लगायत शुल्क लिन नमिले बताउनुहुन्छ। कानूनले विद्यालय स्थापना सञ्चालन र बन्द गर्ने समयका अधिकार पालिकालाई दिएको छ। विद्यालयको अभिभावकसँग छलफल गरी व्यवस्थापन समिति मार्फत पालिकामा पुगेर निर्णय गर्नुपर्ने उहाँले बताउनु भएको छ। व्यापसंघका अध्यक्ष टीकाराम पुरीले अहिले कतै समस्या देखिनुमा शिक्षा मन्त्रालयको पनि भूमिका रहेको बताउनुहुन्छ। उहाँले शुल्क लिनु हुँदैन भन्यो, अहिले पालिकाले निर्णय गरेर लिन पाउँछन् भनेको छ। सरकारी निकायबाट सही निर्णय नहुँदा उत्पन्न भ्रमका कारण अहिले विद्यालय र अभिभावक बीच विवाद देखिएको बताउनुहुन्छ। नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले केहीले मनलाग्दी गरेका छन्, केही निजीले शिक्षकलाई तलब खुवाउन पनि अभिभावकसँग शुल्क लिन नसकेका बताउनु भएको छ। केन्द्रीय सरकारले मापदण्ड बनाइदिएको भए सहज हुने उहाँको भनाइ छ। आजको नयाँ पत्रिका दैनिकले खबर प्रकाशित गरेको छ।
तपाई काया कैरन सुन्दै हुनुहुन्छ। काया कैरनमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेरो जीवन मेरो शरीर मेरै अधिकार,
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार,
महिलामाथि हुने हिंसा विरुद्ध एक हौं।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
दिपा, ए दिपा,
किन दिपक?
हेर न, मेरो घर केही समयलाई रुङदिनु पर्यो है। मेरो छिमेकीको भाइको श्रीमतीलाई क्यान्सर भएछ, बिचराको आफ्नो कोही छैन, उसँगै दिल्ली गइदिनु पर्यो, के कसो गरौँ दिपा?
ए आत्तिनै पर्दैन नि। अनि सुन, दिल्ली सिल्ली पनि जानु पर्दैन। नेपालकै झापा जिल्लाको बिर्तामोठमा यही 76 साल पुछदेखि दक्षिण पूर्वी एसियाकै नमुना क्यान्सर हस्पिटल सञ्चालनमा आइसकेको छ नि। यो हस्पिटल त छान्चु नै होइन नि, 300 बेडको क्यान्सर हस्पिटल हो। त्यो पनि अमेरिकामा बनेको विश्वकै अत्याधुनिक ट्रुबिम लिनियर एक्सिलेटरबाट हाम्रो शरीरमा भएको कुनै पनि ट्युमर तथा क्यान्सरको 15 सेकेन्डमा नै स्क्यान गरी 39 सेकेन्डमै रेडिएसन दिने मेसिन हो। आज पाठेघरको त महिलाहरूलाई थाहै नपाई इन्टरनल रेडिएसन थेरापी दिने ब्रेकी थेरापी पनि छ।
त्यो त झन् दिल्लीको भन्दा पनि अत्याधुनिक नयाँ प्रविधि हो नि।
यति मात्र कहाँ हो र दीपक, क्यान्सरको अवस्था कस्तो छ भनेर पत्ता लाउने पेट स्क्यान मेसिन, महिलाहरूको स्तन क्यान्सरको थाहै नदी अटोमेटिक तरिकाले बायोप्सी निकाल्ने 3D मेमोग्राम, 128 स्लाइसको 4D स्क्यान, 3 टेस्लाको MRI, डेक्सा स्क्यान, गामा क्यामेरा, टाउको ट्युमर निकाल्न न्युरो नेभिगेसन मेसिन, क्यान्सरको अपरेसनको लागि अत्याधुनिक मोडुलर अपरेसन थिएटरबाट सेवा र सुविधा दिन्छ। अनि सुन दिपक, केमोथेरापी लिनलाई त डे केयर अझै कति राम्रो छ नि। अहिले त दिल्ली गएका सबै जसो मान्छेहरू त्यही क्यान्सर हस्पिटलमा आउन थालिसके। अस्ति म गएर हेर्दा त 3 छक्क परे, भाषा पनि आफ्नै अनि कति सजिलो। दिल्लीमा गएर बस्नु पर्ने झन्झटबाट मुक्त, घरको खाना खाएर दिल्लीको भन्दा राम्रो उपचार, अनि दिल्लीको भन्दा आधा खर्चमै उपचार हुन्छ। बुझ्यौ तिमीले?
ल ल दिपा, त्यही जानु पर्यो त्यसो भए।
ल ल हुन्छ हुन्छ, ल ठेगाना लेख त।
पूर्वाञ्चल क्यान्सर हस्पिटल प्राली, मेची अञ्चल प्रदेश नम्बर 1, झापा जिल्ला बिर्तामोड, BMC टिचिङ हस्पिटल सँगै फोन नम्बर 023-545-942-546-143-25, मोबाइल 98-14-080-689, 98-010-0085-25।
विगत 33 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी, नेपाल सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक प्रवर्धक रहेको नेशनल लाइफ इन्सुरेन्स कम्पनी, लाजिमपाट, काठमाडौँ।
टिप्यो आफ्नो मोबाइल, खुरुक्क खोल्यो आइएमबी पे, सजिलै हाल्यो पैसा पनि निकाल्न त्यस्तै सजिलो रे। स्वदेश विदेशको पैसा सिधै हालो वालेटमा आइएमबी पे, मजाले ब्याज पनि कमाउने, गजबको छ यो आइएमबी पे। खट्टै पैसा तिर्दाखेरि सट्ट गर्दा बिल भुक्तानी, क्यासब्याक र रिवार्ड पोइन्ट आउँछ, अरू चाहियो के? तपाईको वित्तीय सहयोगी आइएमबी पे।
तपाईकै हातमा छ तपाईको वित्तीय सहयोगी आइएमई पे, सबैभन्दा सजिलो मोबाइल वालेट, सबैभन्दा सशक्त नेटवर्क र सुविधा भएको आइएमई पे, तपाईको वित्तीय सहयोगी।
मनभित्रै खुशीको रंग फैलाउँदै जीवनको सुख दुःखमा साथ निभाउँदै, आशा र भरोसाको बाचा लिएर सुरक्षित भविष्यको विश्वास दिलाउँदै।
जीवनको सुरक्षा, भविष्यको आधार, सूर्य लाइफ इन्स्योरेन्सले सपना गर्ने छ साकार। 1 दशक भन्दा बढीदेखि निरन्तर तपाईँको सेवामा सूर्य लाइफ इन्स्योरेन्स, तपाईँको भविष्य हाम्रो अभिभार।
उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धेरै ओहोर दोहोरले दशैंमा देशभर कोरोना फैलने विज्ञको चेतावनी, बस र साना गाड़ीमा कोचिएर यात्रा गर्दा भाइरस विस्तार हुने, निजी विद्यालय र अभिभावक बीचको शुल्क विवाद चर्कियो लगायतका खबर प्रस्तुत
गर्यौं। राष्ट्रिय मानवाधिकार आयोगले सरकारी उच्च पदस्थकी व्यवहारले सबैभन्दा धेरै दण्डहीनता बढ़ेको निष्कर्ष निकाल आयोगले मानवाधिकार उल्लंघन गर्ने 286 को नाम सार्वजनिक गरेसँगै सरकार थप दबावमा परेको आयोगका अध्यक्ष अनुवराज शर्माले बताउनु भएको छ। पूर्व प्रधान न्यायाधीश समेत रहनुभएका उहाँसँग हामीले मानवाधिकार उल्लंघन गर्नेहरूको सूची सार्वजनिक गर्नुको उद्देश्य के हो भनेर सोधेका छौं।
सबभन्दा पहिले त यो हरेक साल मानव अधिकारको उल्लंघनकर्ताको निर्णयहरू केही न केही भइरहेको हुन्छ। मानव अधिकार आयोग आएपछि 57 सालदेखि प्रत्येक साल केही न केही भएको थियो, छरिएर बसेको थियो र हामीले यसमा चालनीले चाले जस्तै गरेर जहाँ नामै खिटिएर मुद्दा चलाऊ भनेको थियो त्यो कतिवटाको नाम रहेछ त्यसको हेऱ्यौँ र यो 20 वर्ष यता 288 नामै खिटिएर अरू पनि छ मुद्दा चलाऊ भनेको, तर त्यसमा चाहिँ अनुसन्धान गरी दोषी पत्ता लगाई मुद्दा चलाऊ भनेको छ। यसमा चाहिँ आयोगले नै दोषी मान्यो यिनीहरू यो 288। त्यो एकीकृत रूपमा आओस् भनेर हामीले एउटै पुस्तकमा त्यसलाई राख्या हौ। पुस्तकमा अरू चिज पनि छ,
के के छन्
पुस्तकमा? जस्तो हामीले तथ्याङ्कहरू दिएका छौँ कि हामीले मुद्दा चलाऊ भन्नेमा प्रहरी कतिजना पर्दो रहेछ, सेनाको कति पर्सेन्टेज पर्दो रहेछ, सरकारको अफिसरहरू कति पर्दो रहेछ र प्राइभेट पर्सनमा पनि कोही पर्छ कि भनेर त्यो पनि त्यसमा तथ्याङ्कहरू छ र यसले गर्दाखेरि दण्डहीनता मौलाउनुमा कसको हात रहेछ भन्ने कुरोको निष्कर्ष पनि निकाल्न सकिन्छ।
यसअघि मानवाधिकार आयोगले कार्यवाहीका लागि भनेर धेरै सिफारिस गरे र तर धेरै जसो घटनामा चाहिँ कार्यान्वयनमा समस्या देखिन्छ, किन यस्तो भइरहेछ?
यो सिफारिसको दुईटा एउटै निर्णयमा दुईटा पाटो हुन्छ, एउटा क्षतिपूर्तिको सिफारिस गरे हुन्छ, एउटा आवश्यक कानूनी कदम चाल्नलाई मुद्दा चलाऊ भनेको हुन्छ। क्षतिपूर्तिको सिफारिस चाहिँ सरकारले मान्दछ, मुद्दा चलाऊ भनेको चाहिँ आजसम्म बिरालै मुद्दा चलाएको देखिन्छ। त्यो किन हुन्छ भन्दाखेरि अभियोजन गर्दाखेरि कसलाई गरिन्छ? जसले मानवाधिकार उल्लङ्घन गर्यो, तत्कालीन माओवादीका सैनिक कमान्डरहरू, नेपाली सेनाका अधिकृतहरू, प्रहरी अधिकृतहरू, सिडिओ साहबहरू, यसले गर्दाखेरि सरकार चाहिँ अनुचित छ यिनीहरूलाई मुद्दा चलाउनलाई।
अब तपाईँहरूले जुन नामसहितको सार्वजनिक गर्नुभएको छ त्यसले राज्यले कार्यान्वयनको पाटोलाई थप चुस्त बनाउनुको लागि चाहिँ यस घटनाहरूले सफलता पाउन सक्छ भन्नेमा कतिको विश्वास गर्न सकिन्छ?
हामी चाहिँ यसले गर्दाखेरि दबाब चाहिँ पर्छ सरकारलाई, किन भन्दाखेरि आन्तरिक दबाब पनि पर्छ त, अन्तर्राष्ट्रिय स्तरबाट पनि मानवाधिकार कर्मीहरूको दबाब, युएनको दबाब, यी चाहिँ पर्न सक्ने सम्भावना देखिन्छ।
जस्तै अब मानवाधिकार आयोगले सिफारिस गर्ने तर त्यो सिफारिसको कार्यान्वयनको पाटो फितलो हुने, या भनौ त्यो सिफारिस गरिसकेको पछि त्यो मुद्दा चाहिँ कागजमा मात्रै सीमित हुने, यो समस्याको जड चाहिँ कहाँनिर रहेछ? कुन चाहिँ पक्ष अलिकत दरिलो भयो भने पीड़ित पक्षले न्याय पाउन सक्छ?
यसमा अन्तिम जिम्मेवारी त सरकारकै भयो, महाधिवक्ता भनेको प्रधानमन्त्रीको कानूनी सल्लाहकार हो। त्यसकारण यदि सरकार प्रधानमन्त्री कार्यालय दरिलो भयो भने महान्यायाधिवक्ताले मुद्दा चलाउँदैन त भन्दै भन्दैन। त्यसकारण यसमा गएर जम्मै कारवाहीको परिणतको आशा चाहिँ कहाँबाट गर्नुपर्छ भने नेपाल सरकारबाट।
राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासँगको विस्तृत कुराकानी बिहान 8 बजेको नेपाल खबरपछि प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ काया कैरन। हामीसँग खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मौसमी रुघाखोकी र कोरोना भाइरसका धेरै लक्षण मिल्छन्, तर मौसमी रुघाखोकी र कोरोनाको महामारी छुट्याउन अप्ठ्यारो छैन।
98 100 डिग्री फरेनहाइटसम्म ज्वरो आउनु मौसमी रुघाखोकी हो, तर 100 डिग्री भन्दा धेरै ज्वरो आयो भने त्यो कोरोनाको लक्षण हुन सक्छ।
मौसमी रुघाखोकीको लक्षण 2-4 दिनमै देखिन्छ, तर कोरोनाको लक्षण 2 हप्तापछि पनि देखिन थाल्छ।
उच्च ज्वरो आउने, निमोनियामा झैं श्वास श्वास सास बढ्ने, सास तान्न धेरै बल लगाउनु पर्ने, छाती गरौं हुने र उच्च ज्वरो आउने लक्षण देखिए त्यो कोरोना संक्रमण हुन सक्छ। यस्तो बेलामा तुरन्त अस्पताल जानुपर्छ।
सार्वजनिक हितका लागि उज्यालो रेडियो तथा अनलाइन
मिठो मिठो खानाले
हाइजेनिक टेस्टी एंड फ्रेश त्रिमूर्ति इंडस्ट्रीज प्राइवेट लिमिटेड रूपंदे बुटवल द्वारा उत्पादित करेंट चिकन मसला सब्जी मसला चाउमिन मसला मोमो मसला चाट मसला गरम मसला र अन्य विभिन्न मसला करेंट मसला स्वाद को झटका
सुरक्षित मनाओ महान पर्व प्रभु को उपहार संग हरेक हप्ता एक जना 32 इंच को टीवी सहित प्रभु टीवी सेटअप बॉक्स साथमा एक वर्ष को लागि प्रभु कैपिटल में प्रभु बैंक को मेरो शेयर र डीमैट खाता खोल्दा 50% छूट रु 30 बराबर को प्रभु पे मा मोबाइल वालेट टॉप अप प्रभु डिजिटल को वार्षिक पैकेज मा इंटरनेट र टीवी ग्राहक का लागि 2 महीना को बोनस यो योजना अक्टोबर 15 देखि नोभेम्बर 20 सम्म लागू हुनेछ शर्तहरु लागू हुनेछन् सुरक्षित चाड पर्व मनाऊ आफू बचाऊ र अरूलाई पनि बचाऊ प्रभु मनी ट्रान्सफर प्रभु को इच्छा
सीधा कुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर कोराक चितौनको पहाड़ी गाउँ हो। चेपाङ र तामाङ समुदायको बसोबास भएको त्यस ठाउँमा अरू जातिको फाटफुट बसोबास छन्। अन्न राम्रो नफल्ने यातायात पनि नपुगेको यो ठाउँ केही वर्षअघिसम्म विघट गाउँका रूपमा परिचित थियो। अहिले पनि अवस्था ठूलै परिवर्तन भएको छैन तर आर्जनमा भने अगाडि बढेको छ। यो ठाउँमा बाख्रा पालन फस्टाएको छ। बाख्रा बेचेर वर्षमा 1 करोड़ रूपियाँ भन्दा धेरै गाउँ भित्रिन्छ। कोरा खहरेको कमिनचुली महिला बचत तथा ऋण सहकारी संस्थाले बाख्रा पालनका लागि आफ्ना शेर सदस्यलाई उत्प्रेरित गर्दै आएको छ। बाख्रा खरिद गर्न ऋण दिने नस्ल सुधारका कार्यक्रम ल्याउने र खसीपोकाको बजार खोज्ने काम समेत सहकारीले गर्दै आएको अध्यक्ष अम्बिका लामाले बताउनु भएको छ। 6 वर्ष अघि खुलेको सहकारीमा 885 जना शेर सदस्य छन्। प्रायका घरमा बाख्रा देखिन थालेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव आएपछि प्रमुख सचेतक हटाउने लगायतका कदम सच्याउन कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई भन्नुभएको छ। कर्णालीका नेताहरूसँग हिजो भएको संवादमा उहाँले मुख्यमन्त्री तथा पार्टी संसदीय दलका नेताले प्रमुख सचेतकलाई कानूनी आधारमा जिम्मेवारबाट हटाउन सक्ने भए पनि राजनैतिक हिसाबले नमिल्ने बताउनु भएको हो। उहाँले संघीय सरकारसँग छलफल र समन्वय नगरी प्रदेश सरकारले मन्त्रीहरू हेरफेर गर्न नसक्ने पनि बताउनु भएको छ। मुख्यमन्त्री शाही विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले केन्द्रीय सदस्य नीरज आचार्यलाई विवाद मिलाउन सुर्खेत पठाउनु भएको थियो। उहाँकै रोहबरमा मन्त्रालयहरू भागभण्डा गर्ने सहमति भएसँगै नेपाल पक्षीय 7 सांसद अविश्वासको प्रस्तावबाट पछि हटेका थिए। कर्णाली विवादको निष्कर्ष अध्यक्षले सुनाउने प्रधानमन्त्री ओलीले मुख्यमन्त्री शाहीलाई भन्नुभयो अविश्वासको प्रस्ताव आएपछि तपाईंले गर्न नहुने काम गर्नुभयो। यसैबीच पार्टीको आन्तरिक विवादका साथै कोरोना महामारीले तयारीका काम प्रभावित बन्दै गएपछि कांग्रेस महाधिवेशन तोकिएकै मितिमा नहुने सम्भावना बढ़ेको छ। कांग्रेसले गएको पुष 11 गते ल्याएको तालिकामा 14 महाधिवेशन फागुन 7 देखि 10 गर्ने भनिएको थियो। त्यही अनुसार काम भएको भए यति बेला क्रियाशील सदस्यताको लफड़ा सकिएर स्थानीय तहमा अधिवेशन गर्ने तयारी हुन्थ्यो। त्यो तालिकामा स्थानीय तहमा अधिवेशन मंगिर 9 शुरू भई पुष 15 गते सकिने कार्यक्रम थियो। सभापति देउबा सकेसम्म भदौ नभए असारसम्म सार्नुपर्ने पक्षमा हुनुहुन्छ। वरिष्ठ नेता पौडेल क्रियाशील सदस्यता सम्बन्धी तालिकालाई मात्रै संशोधन गरेर महाधिवेशन सार्न नहुने अडानमा कायमै हुनुहुन्छ। कांग्रेसमा महाधिवेशन मितिको किचलो शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ।
अब विदेशको खबर अर्मेनिया र अजरबैजान बीच मानवीय युद्ध विरामको सहमति फेरि भएको छ। विवादित नार्गोनो काराबाग क्षेत्रमा 21 दिन चलेको लड़ाई रोक्नको लागि दुई देशबीच युद्ध विरामको सहमति भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। दुवै देशले आधा रातदेखि युद्ध विराम शुरू भएको जनाएका छन्। यसअघि गएको हप्ता पनि अर्मेनिया र अजरबैजान बीच युद्ध विरामको सहमति भए पनि कार्यान्वयन भएको थिएन।
काया कैरनमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ। राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई 5 विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो। चेन्नईले दिएको 180 रनको लक्ष्य दिल्लीले 19 ओभर 5 बलमा 5 विकेट गुमाएर पूरा गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले 20 ओभरमा चार विकेट गुमाएर 189 रन बनाएको थियो। जितसँगै दिल्लीले 9 खेलमा 14 अंक जोडेको छ। दिल्लीको यो सातौं जित हो। चेन्नईले 9 खेलमा 6 अंक जोडेको छ। चेन्नई तालिकाको छैठौं स्थानमा छ। काया कैरनमा अब केही खबर संक्षेपमा। जिल्ला प्रहरी कार्यालय पर्साले हिजो एक अपार्टमेन्टमा छापामारी 23 किलो सुन बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका वरिष्ठ प्रहरी उपरीक्षक गंगा पन्तको नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा हिजो दिउँसो वीरगंज महानगरपालिका 5 गणेश अपार्टमेन्टको तेस्रो तल्लाको 303 नम्बर कोठामा छापा मारेको थियो। त्यहाँ 22 किलो 576 ग्राम अवैध सुन भेटिएको छ। प्रहरीले 2 किलो 262 ग्राम चाँदी पनि बरामद गरेको छ।
नेपाल राष्ट्र बैंकको परिपत्रलाई देखाएर वाणिज्य बैंकहरूले भुक्तानी अस्वीकार गरेपछि चैत 16 अघि सिपमेन्ट भएका केराउ मरिच र सुपारी भित्याउने प्रक्रिया फेरि अवरूद्ध भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पूर्व अनुमति नलिई भित्रिएका यस्ता वस्तु एकपटकका लागि भित्याउन दिने निर्णय गरेको सरकारले जनाएको छ।
कोरोना भाइरसले हल्का च्याप्दा शुरू भएको मनसून सकिएको छ। यो वर्ष विगत 10 यताको तथ्याङ्कमा सबैभन्दा धेरै क्षति भएको छ।
कोरोना जोखिमका कारण 7 महिनादेखि बन्द रहेको पर्यटन आगमन हिजोबाट खुल्ला गरिएको छ। पर्वतारोहण तथा पदयात्रामा आउने विदेशी पर्यटक आवागमन हिजोदेखि खुल्ला भएको हो। सरकारले नेपाल आउने विदेशी पर्यटकलाई पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गर्दै हिजोदेखि पर्यटक आगमन खुल्ला गर्ने निर्णय यसअघि नै गरिसकेको थियो।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको अध्ययनले जटिल अवस्थाका कोरोना भाइरस संक्रमितमा विश्वभरि प्रयोगमा ल्याइएको रेमडेसिभिर औषधिको प्रभाव नभएको वा थोरै भएको जनाएको छ, जसले गर्दा रेमडेसिभिरको प्रयोग र असरबारे बहस शुरू भएको छ। नेपालमा संक्रमितमा यो औषधिको प्रयोगले नतिजा सकारात्मक देखिएको छ।
लगानीका स्रोतको विविधीकरण गर्दै जलविद्युत क्षेत्रमा व्यापक लगानी भित्र्याउने सरकारको योजनाले अझै सन्तोषजनक रूपमा स्वरूप पाएको देखिँदैन। 10 15,000 मेगावट विद्युत उत्पादन गर्ने, 10,000 मेगावट स्वदेशमा खपत गर्ने र बाँकी निर्यात गर्ने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको घोषणा लगानीकै अभावमा व्यवहारमा नउत्रने हो कि भन्ने खतरा छ। सरकारको यो लक्ष्य पूरा गर्न जलविद्युत क्षेत्रमा 40 अर्ब डलर लगानी आवश्यक हुन्छ, तर नेपालको वित्तीय क्षेत्रको कुल लगानी क्षमता नै 35 अर्ब डलर छ। त्यसमध्ये जलविद्युत क्षेत्रमा 10% मात्र लगानी भयो भने 3.5 अर्ब डलर मात्र हुने देखिन्छ। नेपालभित्रको पुँजीबाट मात्र त जलविद्युतको अपेक्षित विकास सम्भव नै छैन। प्रोजेक्ट फाइनान्सिङ विज्ञ रामकृष्ण खतिवडाले भन्नुभयो, नेपालको जलविद्युत आयोजनालाई अब विदेशी लगानीकर्ताका लागि आकर्षक बनाउँदै पर्छ।
र मेची भन्सार कार्यालय झापा देशकै तेस्रो धेरै राजस्व संकलन गर्ने भन्सार कार्यालयमा पर्छ। नेपालमा उत्पादित चिया, अदुवा, अम्रिसो लगायतका कृषि सामग्री यही भन्सार कार्यालय हुँदै भारत लगायत तेस्रो देशमा निर्यात हुन्छन् भने भारतको पश्चिम बंगाल हुँदै पेट्रोलियम पदार्थ सहित कोइला, क्लिंकर, मोटर पार्ट, गार्मेन्ट लगायतका सामग्री पनि यही नाकाबाट भित्रने गरेका छन्। वेरियर नहुँदा एसियन हाइवे भन्सार कार्यालयको नियन्त्रण बाहिर, राजस्व चुहावटको चिन्ता शीर्षकमा हिमालयन टाइम्सले यो खबर छापेको छ। काया कैरनमा अब पालो उखानको।
दशैंका बेलामा एकपटक भूमि छाड्नुपर्छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको काया कैरन सक्नु अघि मुख्य खबर फेरि एकपटक।
धेरै ओहोर दोहोरले दशैंमा देशभर कोरोना फैलने विज्ञको चेतावनी। बस र साना गाडीमा कुचिएर यात्रा गर्दा भाइरस विस्तार हुने।
सरकारी उच्च पदस्थकै व्यवहारले सबैभन्दा धेरै दण्डहीनता बढेको निष्कर्ष। मानव अधिकार उल्लंघन गर्नेको सूची सार्वजनिक भएसँगै सरकार थप दबावमा।
निजी विद्यालय र अभिभावक बीचको शुल्क विवाद चर्कियो। मनलाग्दी शुल्क मागेको गुनासा र उजुरी पालिकादेखि राष्ट्रपति कार्यालयसम्म पुग्यो।
आर्मेनिया र अजरबैजान बीच फेरि मानवीय युद्धविरामको सहमति आधा रातदेखि लागू।
र आईपीएलमा दिल्ली शीर्ष स्थानमा उक्लियो, चेन्नई 5 पराजित।
आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै टेकमान साक्य र सजना तिमलसिना विदा माग्छौ। कायाकैरन सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो मोबाइल र अनलाइनमा प्रसारण भइरहेका रेडियो र अनलाइनका सामग्री भाइबरमा पनि उपलब्ध छन्। कोरोनाको जोखिम कायमै रहेकाले घर बाहिर निस्कदा मास्क लगाउन र भौतिक दूरीको ख्याल गर्न नबिर्सौं। नमस्कार। Thank you.